بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 8 ہے. آج ہم کتاب دانش اقبال کے چند پہلو ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف طالب حسین سیال ہیں. یہ کتاب آپ کی خدمت میں اسطفیٰ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. آئیے سنتے ہیں پارٹ نمبر 8. اہل یورپ نے یہ راز تو پا لیا کہ انسان کائنات کے ساتھ مربوط ہے بلکہ کائنات کا مقصود اور محور ہے, لیکن انہوں نے سنجیدگی سے اس پر غور و فکر نہ کیا کہ کائنات کا خالق کون ہے. اس کائنات میں نظام ربوبیت کس کا چل رہا ہے اور اس کائنات کی انتہا کیا ہے؟ وہ خودی کے باطنی مضمرات سے محروم رہے, وہ ہوا سے خمسہ کی دنیا سے آگے نہ دیکھ سکے, اور ان کا جوش و خروش اور سامان عزیز اسی تقاضوں ہی کو پورا کرتا رہا. اس پس منظر میں اقبال کا نظریہ خودی ایک منفرد سوچ ہے جو عہد حاضر کے عمرانی اور روحانی مسائل کا حل پیش کرتی ہے. یہ نظریہ انسان کو استحکام اور جینے کا جواز مہیا کرتا ہے. اقبال کا نظریہ خودی معرفت انسان اور معرفت خدا سے عبارت ہے. کائنات کا حاصل انسان ہے, جبکہ کائنات اور انسان کی حقیقت حی و قیوم اور سمیع و بصیر خدا ہے. کائنات میں انسان ایسی با اختیار ہستی کی تخلیق کر کے قادر مطلق خدا نے اپنا راز فاش کیا اور انسان کے ذریعے اپنے ذات کی نمود و پہچان کا راستہ بتایا. ارتقاء کے ابتدائی مراحل میں مادی صفات روحانی یا ذہنی اوصاف پر غالب ہوتی ہیں, لیکن جب روحانی اور ذہنی شخصیت طاقتور ہو جائے تو وہ مادے کو مغلوب کر لیتی ہیں, یہاں تک کہ مادے کی اسیری سے آزادی بھی حاصل کر سکتی ہیں. مادے کو مغلوب کرنے کی صلاحیت کی کوئی حد نہیں ہے. یہ صلاحیت اس قدر بھی بڑھائی جا سکتی ہے کہ خودی کامل حریت کے مقام پر فائز ہو جائے. جب انسان اس مقام تک پہنچ جاتا ہے تو وہ انا مطلق یعنی اللہ تعالیٰ کے نائب کی حیثیت سے زندگی گزارتا ہے. اللہ تعالیٰ نے انسان کی متناہی خودی کو صادر کر کے اسے اپنی زندگی کا راستہ بذات خود منتخب کرنے کا اختیار دے دیا ہے. اللہ تعالیٰ نے انسان کو فعالیت اور قوت عمل سے مالا مال کیا ہے, یہاں تک کہ وہ اللہ تعالیٰ کے اخلاق کو اپنے شخصیت میں جذب کر سکتا ہے. تخلقوا باخلاق اللہ. اقبال جہاں اثبات ذات, استحکام شخصیت اور حمیت و شجاعت کو خودی سے تعبیر کرتے ہیں, وہاں وہ خود پرستی, خود پروری اور خود سری کو خودی کے منافی سمجھتے ہیں. انسان جب سرکش ہو جائے, اخلاق اقدار کو پامال کرے اور آئین و قانون کو بالائے طاق رکھتے ہوئے حب جاہ, حب نسواں اور حب مال میں مبتلا ہو جائے تو اس کی خودی تباہ ہو جاتی ہے, وہ مقام انسانیت سے گر جاتا ہے. اسی طرح جب کسی قوم میں کنبا پروری, اقربا پروری اور قانون شکنی اور نفس پرستیوں کا چلن عام ہو جائے تو وہ قوم صفحہ ہستی سے مٹ جاتی ہے. انسان کا اصل منصب نیابت الہیہ ہے جو اس کی تخلیق کا مقصود ہے. اقبال کی نظر میں خودی کی حفاظت اور اس کے ارتقاء کے لیے ایسے انسانی اوصاف کو اجاگر کرنا ہے جن کی بدولت انسان تسخیر فطرت, تسخیر نفس, تسخیر قلوب اور تسخیر موت کا کام سر انجام دے سکتا ہے. اقبال کا خیال تھا کہ اہل یورپ نے تسخیر فطرت کا کام احسن طریق سے سر انجام دیا ہے, لیکن تسخیر نفس میں وہ بہت پسماندہ ہیں. ان میں ملکی آئین و قانون پر عمل کرنے کی خواہش ہے, لیکن انہوں نے استعمار اور اپنی توسیع پسندی کی پالیسی سے اخلاقی اور انسانی اصولوں کی دھجیاں بکھیر دی ہیں. دوسری طرف انہوں نے مادی لذتوں کو زندگی کا نظم و عین سمجھ لیا ہے, جس کی وجہ سے خاندانی نظم نظام ختم ہو رہا ہے. جنسی بے راہ روی معمول زندگی بن چکی ہے. مادیت پرستی تک ان کا ایمان محدود ہو چکا ہے, جبکہ خدا اور تصور آخرت کے بغیر یہ زندگی محمل اور بے معنی نظر آتی ہے, چاہے ظاہری طور پر کتنی ہی پورے آسائش اور پر شوکت ہو. اقبال موجودہ زندگی کو ارتقاء کی آخری حد تک تصور نہیں کرتے. موجودہ زندگی کو ارتقاء کی آخری حد تصور نہیں کرتے بلکہ یہ ارتقاء جاری رہے گا. موت ایک مرحلہ ہے جس میں انسان اپنے اعمال کا محاسبہ کرتا ہے اور اپنی قوتوں کا جائزہ لے کر نئے سفر پر روانہ ہوتا ہے, اور یہ بقائے دوام کا سفر ہے. اس بقائے دوام میں انسان ایک برتر اور لطیف تر زندگی گزارتا ہے. مثل حیوان حور دن آسودن چاسود, گر بخود محکم از بودن چاسود, ہوئے شرا چوں از خودی محکم کن, تا तू अगर ख्वाही जहां बर हम कुन, गर फना ख्वाहीज खुद आजाद शू, गर बका ख्वाही बखुद आबाद शू, चेस्त मर्दन अज खुदी गाफिल शदन, तू चपिंदारी फिराक जानो तन, अज खुदी अंदेश मर्द कार शू, मर्द हक शू हाँ मिले इसरार शू। हवाला जात नंबर एक। मुकम्मल हदीस इस तरह है, हजरत जाबिर बिन अब्दुल्ला रजी अल्लाह ताला अन्हो से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे 5 चीजें दी गई हैं जो मुझसे पहले किसी को नहीं दी गईं। एक माह की मुसाफत से रोक के जरिए मेरी मदद की गई, तमाम जमीन मेरे लिए मस्जिद बना दी गई और पाक व ताहिर कर दी गई बनाई गई। मेरी उम्मत में से कोई शख्स जहाँ कहीं नमाज पा ले वहीं पढ़ ले, और मेरे लिए गनाइम हलाल कर दिए गए। मुझसे पहले नबी खास अपने कौम की तरफ भेजा जाता था और मुझे तमाम लोगों के लिए मबूस किया गया, बस मुझे शफात भी अता की गई। सही बुखारी किताब सलात बाब कौल नबी सल्लल्लाहु अलैहि वसल्लम जोलित ली लिल अर्दी मस्जिदम व तहूरा। नंबर दो। कई सूफिया ने दुनिया की मालूमता में डूब जाने और आखरत से गाफिल होने से मना फरमाया है, लेकिन इंतहा पसंदों ने इससे तर्क दुनिया का जवाब ढूंढ लिया। हाल ही मरहूम ने अतदाल की राह दिखलाई। दुनिया दुनियाए दनी को नक्श फानी समझो, रूदा दे जहाँ कोई कहानी समझो, पर करो आगाज कोई काम बड़ा, हर सांस को उम्र जावेदानी समझो। नंबर तीन। सूरह अलक सूरह नंबर 96 आयत नंबर 1-5 तर्जुमा। पढ़ो, ए नबी अपने रब का नाम लेकर जिसने पैदा किया इंसान को जमे हुए खून से, पढ़ो और तुम्हारा रब बड़ा ही करीम है जिसने इल्म सिखाया कलम के जरिए से, सिखाया इंसान को वो इल्म जो नहीं जानता था वो। इकरा बिस्मि रब्बिकल्लज़ी खलक, खलकल इंसान मिन अलक, इकरा रब्बक रब्बुक रब्बुकल अकरम अल्लज़ी अल्लम बिल कलम अल्लमल इंसाना मालम यालम। नंबर 5। मोहम्मद अब्दुल सलाम नोबेल इनाम याफ्ता साइंस और जहान नौ फ्रंटियर पोस्ट पब्लिकेशन लाहौर 1992 सफा 238-238। अल्लामा इकबाल की नजर में मकाम अब्दियत। हजरत शेख अहमद सरहिंदी अपने एक मकतूब में एक जगह लिखते हैं, हजरत मूसा अला नबीना वालसलाम की कौम सिर्फ रुयत रोयत यानी दीदार की तलब ही के बायस हलाक हो गई, और हजरत मूसा अला नबीना वालसलाम ने तलब रोयत के बाद लंग तरानी का जख्म खाया और बेहोश होकर गिर पड़े और इस तलब से तायब हुए, और हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो रब्बुल आलमीन के महबूब और तमाम अव्वलीन व आखरीन मौजूदात में से बेहतरीन है, बावजूद इसके कि मेराज बदनी की दौलत से मुशर्रफ हुए, अर्श कुर्सी से गुजरकर मकान व जमा से भी ऊपर चले गए, बावजूद कुरानी इशारों के हुजूर अलैहि सलातो व सलाम की रोयत में उलमा का इख्तलाफ है। शेख अहमद सरहिंदी ने यह महसूस किया कि तसव्वुफ इस्लाम में कई ऐसी ऐसी बातें हिकायतें और अकायद शामिल कर दिए हैं जिनका इस्लाम से कोई ताल्लुक नहीं। नाम निहाद मुतसव्वफीन की वजह से तसव्वुफ के दिलदादा खवारिक व करामात और फलसफियाना मोशिगाफियों में दिलचस्पी लेने लगे। अहले हक सूफिया में से कई माँ बादुत तबियात में मुस्तगरक हो गए। उन्होंने सरमस्ती और सुकून को मकसद हयात समझ लिया। उन्होंने इमरानी मसाइल पर तवज्जो दी और उन अकायद मकामात और मनाजिल की तरफ रागिब हो गए जिनका मुआशरती जिंदगी से कोई ताल्लुक न था। कई सूफिया हक ने रोयत बारी ताला को मकसद हयात के तौर पर इख्तियार कर लिया। वो अपने मुरीदैन से कहा करते थे कि वो अपनी तवज्जो और खुसूसी रियाजतों से उनको इस काबिल कर देंगे कि वो अल्लाह ताला को अपनी आंखों से देख सकें। उसका नतीजा ये निकला कि सूफिया ने इबादत और रियाजत का मकसद तौहीद रोयत अल्लाह ताला को ठहराया और वो सैर इल्लाह और सैर फिल्लाह ऐसी इस्तनाह इस्तेमाल करने लगे। फना व बका की सलाहें इस कदर आम हो गईं कि हर सिलसिला तसव्वुफ का आम मुरीद भी ये ख्वाहिश करने लगा कि वो अपनी जात को फना करके अल्लाह ताला की जात में जम होकर बकाए दवाम हासिल कर ले। इस पसमंजर में शेख अहमद सरहिंदी ने तजदीद तसव्वुफ का अज़्म किया। ताकि तसव्वुफ के मकासद कुरान और सुन्नत के मकासद से हम आहंग हो जाएं और उम्मत मुस्लिमा के सूफिया और सालिकीन सही इस्लामी तालीमात से मुंसलिक हो जाएं। वो सूफिया के इन गलत अकायद पर तबसरा करते हुए अपने एक मकतूब में एक मकाम पर लिखते हैं कि ए अजीज, खुदा तुझे सीधे रास्ते की हिदायत दे। तुझे जानना चाहिए कि हक ताला जो बेचूं बेचुगू इस जिस तरह आफाक से वरा उलवरा है, इसी तरह अनफुस से भी वरा उलवरा है। बस सैर आफाकी को सैर इलल्लाह और सैर अनफुसी को सैर फिल्लाह कहना फजूल है, बल्कि सैर आफाकी और सैर अनफुसी दोनों सैर इलल्लाह है और इसी में दाखिल है। और सैर फिल्लाह वो सैर है जो आफाक और अनफुस से कई मंजिलें और उनसे वरा उलवरा है। बस आफाक के आईनों और अनफुस के जलवागाहों में हक ताला की कुछ गुंजाइश नहीं, और जो कुछ इनमें जाहिर होता है वो भी चंद चंद दो चूं का मजहर है। बस अनफुस और आफाक से आगे गुजरना चाहिए और हक ताला को अनफुस और आफाक से मावरा ढूंढना चाहिए। इस तरह दायरा इम्कान यानी अनफुस और आफाक में हक ताला की जात की गुंजाइश नहीं, क्योंकि जो कुछ वहां जाहिर है अस्मा और सिफात के जिलाल व उकूस और उसकी शबह व मिसाल है, बल्कि अस्मा और सिफात की जलियत और मिसालियत भी आफाक व अनफुस से बाहर है। इस जगह तावी और नक्श कुदरत के तौर पर बयान किया गया है, वरना जहूर किसका और तजल्ली कहाँ? क्योंकि हक ताला के अस्मा और सिफात भी उसकी जात की तरह बेचूओ बेचुगू और बेशबा हो बेनमूना है, जब तक अनफुस व आफाक से बाहर न निकले हक ताला के अस्मा और सिफात की जलीलियत जलीयत के मानी समझ में नहीं आते। मुजद्दिद अलिफ सानी के तमाम मकतूबात को बनजर गायर पढ़ा जाए तो ऐसा मालूम होता है कि उन्होंने सैर तसव्वुफ में तमाम मकामात से ऊला और अहम मकाम अब्दियत को करार दिया है। उन्होंने मकामात तसव्वुफ को तशरीह है अब्द और माबूद के हवाले से की है। उनके नजदीक तसव्वुफ सालिक में इखलास फिल अमल पैदा होता है, इसमें आला इखलाक औसाफ की परवरिश करता है। इस तरह बंदा अपने खालिक हकीकी का कुर्ब और उसकी रजा हासिल कर लेता है। यही इस्लाम का मकसूद है। तसव्वुफ कोई अलग मजहब नहीं, ये तो महज एक तरबियती निजाम है जो वस्त एशिया और हिंदुस्तान के सकाफती माहौल में नतीजा खेज साबित हुआ और इससे कई लोगों के दिल की दुनिया बदल गई। इस्लाम में किसी को सूफी कहना कोई अहम बात नहीं है। खलीफा अब्दुल हकीम लिखते हैं, तसव्वुफ है क्या चीज? इश्क के लफ्ज की तरह ये लफ्ज भी ना कुरान और हदीस से मिलता है और ना इस जमाने उस जमाने की किसी मुआसराना अदब में। तुलू इस्लाम के 200 साल बाद तक भी कोई साहिब दिल दीनदार सूफी कहलाता हुआ नजर नहीं आता। इस्लाम की इब्तदाई सदियों में किसी के लिए इससे ज्यादा और कोई शर्फ न था कि वो मोमिन हो और लोग उसके तकवा और तज़किया नफ्स को काबिले तहसीन और काबिले तकलीफ समझें। मुजद्दिद अलिफ सानी और कई हक परस्त सूफिया ने रोयत बारी ताला की तमन्ना करने से मना किया है और ईमान बिलगैब का दर्स दिया है, क्योंकि कुरान हकीम मुत्तकीन की यही खसूसियात बयान करता है। सहाबा किराम रज़ियल्लाहु ताला अन्हुम ने भी कभी रोयत खुदावंदी का मुतालबा नहीं किया था, क्योंकि अल्लाह ताला की जात हर जगह मौजूद है, वो हर शय पर मुहित है, वो कायनात के जर्रे जर्रे में भी मौजूद है और कायनात से वरा उलवरा भी है। इसीलिए जमान व मकान में असीर इंसान उसको कैसे देख सकता है? अल्लामा इकबाल ने एक महफिल में फरमाया था, मजहब की गायत हुजूर है और ये कैफियत शऊर की गिरफ्त में नहीं आ सकती। इंसान इस कैफियत को बजरिया अल्फाज बयान नहीं कर सकता। खुदा का कामिल तौर इदराक कर लेना अकल के बस की बात नहीं है। इंसानी जहन खुदा का कामिल तसव्वुर नहीं कर सकता, वो सिर्फ उसके मजाहिर का तसव्वुर कर सकता है, यानी खुदा का जहूर जिस तरह फितरत में होता है उस तरह उसका इदराक कर सकता है। बिना शुबा हुब्ब इलाही जुज़ ईमान है और कुरान हकीम मोमिनीन की ये खसूसियत बयान करता है कि वो सबसे बढ़कर खुदा से मोहब्बत करते हैं। वल्लज़ीना आमनू अशद्दा हुब्बल लिल्लाह, लेकिन चूंकि खुदा का तसव्वुर तशब्बा और तशक्कुल से मुनज़्ज़ा है और उसकी ज़ात हैता अदराक से मावरा है, इसलिए खुदा से मोहब्बत का जरिया इत्तबाए रसूल सल्लल्लाहु अलैहि वसल्लम है। قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله له فيغفر لكم ذنوبكم والله غفور رحيم। سورة آل عمران آیت 31। ترجمہ، कह दीजिए, अगर तुम अल्लाह से मोहब्बत करते हो तो मेरी इत्तबा करो, बस अल्लाह तुमसे मोहब्बत करेगा और तुम्हारे गुनाहों को माफ कर देगा, और खुदा बख्शने वाला मेहरबान है। जो लोग अकली और कल्बी लिहाज से बिल्फाज दीगर दिलो जान और अक्लो शऊर के साथ अल्लाह ताला को अपना परवरदिगार समझते हैं और एतकाद के तमाम तकाजों को इस्तकामत के साथ पूरा करते रहते हैं, तो ऐसे बंदों को खुदा ताला अपना दोस्त कहकर पुकारता है और अपने फरिश्तों के जरिए तसल्लियां देता है और खुशखबरी भेजता है। इन्नल लजीना कालू रब्बुना अल्लाहु सुम्मा इस्तकामू ततनज्जलु अलैहिमुल मलाइकतु अल्ला तखाफू वला तहजनू वअबशिरू बिल जन्नति अल्लती कुंतुम तुआदून नहनु औलियाउकुम फिल हयाति दुनिया व फिल आखिरा। सूरह हामीम अस्सजदा आयत 30 और 31। तर्जुमा, बेशक वो लोग जिन्होंने कहा हमारा रब अल्लाह है, फिर वो इस पर कायम रहे, उन पर फरिश्ते उतरेंगे और कहेंगे कि ना खौफ करो और ना गमनाक हो और जन्नत की खुशी मनाओ, इसका तुमसे वादा किया गया है, हम दुनिया और आखिरत की जिंदगी में तुम्हारे दोस्त हैं। अला इन्ना औलिया अल्लाही ला खौफुन अलैहिम वला हुम यहज़नून। सूरह यूनुस आयत नंबर 62। तर्जुमा, सुन रखो कि जो औलिया अल्लाह हैं उनको ना कुछ खौफ होगा और ना वो गमनाक होंगे। या अय्यतुहन नफ्सुल मुतमइन्ना इर्जिई इला रब्बिकी राधियतम मर्दिया फदखुली फी इबादी वदखुली जन्नती। सूरह फजर आयात 27-30। तर्जुमा, ए नफ्स मुतमइन्ना, अपने रब की तरफ लौटाओ, लौटा तू इससे राजी और वो तुमसे राजी, बस मेरे बंदों में दाखिल हो जा और मेरी जन्नत में दाखिल हो जा। लामा इकबाल का पैगाम हयात आफरीन मकाम अब्दियत की ताबीर और तशरीह से ममलू है। जा बजा अब्दियत के असरार और रमूज की शराहत और वजाहत की गई है। वो वहदतुल वजूद के सूफियाना तसव्वुर के नताइज से इसलिए परेशान थे कि इससे अब्दियत की नफी हो जाती है। वो शायद फलसफियाना हद तक वहदतुल वजूद पर कलाम करने के मुखालिफ न थे, क्योंकि नजरी एतबार से तो मुहीउद्दीन इब्ने अरबी भी अब्द और माबूद की दुई के कायल न थे। उनका यह कौल बहुत मशहूर है कि खुदा ख्वा कितना ही तनजुल फरमाए खुदा है, बंदा ख्वा कितना ही उरूज पाए बंदा है। मसला वहाँ पैदा होता है जहाँ वहदतुल वजूद की अजीब व गरीब ताबीरात और तशरीहात का समाजी जिंदगी पर इतलाक किया जाता है और ये कहा जाता है कि इंसान तकदीर का बंदा है, उसका ना कोई आजाद और अलग वजूद है और ना ही उसे कोई इख्तियार हासिल है, बल्कि कई हजरात तो इंसान को शरीयत के तकल्लुफ से भी आजाद कर देते हैं। मुजद्दिद अली सानी ने इसीलिए वहदतुल वजूद के नजरिए की हकीकत को वाजे किया है। कुरान सुन्नत के इत्तबा पर जोर दिया। वो कहा करते थे कि मैं नुसूस का मुत्तबे हूँ और ना हूँ ना के फसूस का, यानी मैं नुसूस कुरान का पाबंद हूँ। इब्ने अरबी की फुसूसुल हकम मेरे नजदीक अथॉरिटी नहीं है। अल्लामा इकबाल उनके ख्यालात के मद्दाह थे। उन्होंने तजदीद तसव्वुफ के लिए शेख अहमद सरहिंदी के मिनहाज को सही करार दिया। अल्लामा इकबाल का इल्मी अंदाज और मिजाज भी सूफियाना था, लेकिन वो भी सिर्फ कुरान की अथॉरिटी के कायल थे और इमरानी मसाइल की तरफ मुतवज्जे थे। वो पीर रूमी को इसलिए पसंद करते थे कि उन्होंने तसव्वुफ की तालीमात पर मबनी खूबसूरत हिकायात को इमरानी जिंदगी के मसाइल पर मुर्तकिस किया। उन्होंने आला इखलाकी औसाफ की तालीम दी और गर्मी अमल के लिए इश्क की इस्तला इस्तेमाल की। इश्क से ही अब्दियत में असर आफरीनी कुवत और चकाचौंध पैदा होती है। इश्क अकल से आगे की दुनिया में ले जाता है। इश्क के जस्त से इंसान बहुत जल्द मंजिल से हमकिनार हो जाता है। इकबाल कहते हैं कि जब उसके हैगल दरियाए तफलसफ में मेरी अकल किसी कश्ती डूबने और डगमगाने लगी, तो एक पीर यजदानी खजर आसा मुझे बचाने आया, मुझे बचाने और संभालने के लिए गैब से नमूदार हुआ। ये बुजुर्ग आरिफ रूमी रहमतुल्लाह अलैह थे। उन्होंने मुझसे कहा कि अकलियत के किस गर्दाब में ख्वा मखा चक्कर लगा रहे हो। हकीकत अजली को अकल की रोशनी से तलाश करना ऐसा ही है जैसा कि कोई चिराग लेकर आफ्ताब को ढूंढने निकला तो शराब में कश्ती रानी कर रहा है, तृष्णा लब भी रहेगा और तेरी कश्ती भी किसी साहिले मुराद पर ना पहुंचेगी। صوفیہ کے معتقد اقبال وحدت الوجودی تصوف کے لیے اس لیے بھی مخالف تھے کہ اس تصوف نے باقاعدہ ایک مکتب خیال اور طرز زندگی کی حیثیت اختیار کر لی تھی. ابن العربی کی فصاحت اور بلاغت نے اس نظریے کو بے حد مقبول بنا دیا تھا. انہوں نے قرآن حکیم کی آیات کی تفسیر بھی اس نظریے کے تناظر میں کی اور بے شمار دلائل اس نظریے کی حمایت میں پیش کیے. اس نظریے کی اثر آفرینی کا یہ عالم ہے کہ فارسی، اردو اور پنجابی کی شاعری میں اسی کی گونج سنائی دیتی ہے. علامہ اقبال وحدت الوجود کے نظریے کو علمی حلقوں میں زیر بحث لانے کے مخالف نہ تھے، لیکن اس مسئلے کو عوام میں پھیلانے اور اسے اسلامی تخیل کا عنصر بنانے پر معترض تھے. وہ فرمایا کرتے تھے کہ وحدت الوجودی دنیائی دینی مسئلہ نہیں بلکہ ایک فلسفیانہ مسئلہ ہے. بعض اہل علم کا خیال ہے کہ علامہ اقبال شروع میں وحدت الوجود کے قائل تھے. یہ حضرات دلیل کے طور پر بانگ درا کی کئی نظموں کو پیش کرتے ہیں جن کے کئی اشعار میں بظاہر وحدت الوجود کی جھلک نظر آتی ہے. مثلا حسن ازل کی پیدا ہر چیز میں جھلک ہے، انسان میں وہ سخن ہے، غنچے میں وہ چٹک ہے، کثرت میں ہو گیا ہے وحدت کا راز مخفی، جگنو کی جو چمک ہے وہ پھول میں مہک ہے. علامہ اقبال اس کی وضاحت کرتے ہیں. خلیفہ عبدالحکیم کہتے ہیں، میرا طالب علمی کا زمانہ تھا، میں نے عرض کیا کہ جناب بھی تو جگنو والی نظم میں ہم اوستی معلوم ہوتے ہیں. فرمانے لگے، وہاں میں نے مظاہر فطرت کی اساسی وحدت کو بیان کیا ہے. یہ فطرت کی وحدت الوجود ہے جو صوفیہ کے ہم اوست کے نظریے سے الگ چیز ہے. اور وڈ ورڈ کا بھی ذکر کیا کہ فطرت کے متعلق ان کی نظر اور تاثر بھی اس انداز کے ہیں. وحدت الوجود اور وحدت الشہود یا ہمہ اوست اور ہمہ از اوست کی بحثوں میں کوئی حتمی فیصلہ کرنا مشکل ہے. یہ فلسفیانہ بحثیں ہیں، دونوں نظریات کی مخالفت اور حمایت میں دلائل ہیں، یا پھر صوفیہ کے ذاتی تجربات اور مکشوفات ہیں جن کی بنا پر کچھ وحدت الوجود کے قائل ہیں اور کچھ وحدت الشہود کی طرح وحدت الشہود کی اصطلاح استعمال کرتے ہیں. مجدد الف ثانی کیا تجربہ یہ ہے کہ وحدت الوجود دراصل ایک مقام ہے جو سالک وہی ٹھہر جاتا ہے اور آگے نہیں بڑھتا. وہ سمجھتا ہے کہ وجود بس ایک ہی ہے کیونکہ اس کے مقام پر ایسا ہی نظر آتا ہے، لیکن سالک اگر جستجو اور طلب جاری رکھے اور آگے بڑھتا جائے تو وہاں پہنچ جاتا ہے جہاں یہ نظر آتا ہے کہ خدا خدا ہے اور بندہ بندہ ہے. کائنات خدا سے الگ وجود بھی رکھتی ہے اور کائنات میں علیم و خبیر خدا موجود بھی ہے. یہ ہمہ از اوست کا نظریہ ہے اور اس نظریے کی قرآن اور احادیث شریفہ سے تائید ہوتی ہے. اس نظریے پر یقین رکھنے سے یہ منطقی نتائج اخذ ہوتے ہیں. اولاً اس کائنات میں انسان اپنا ایک الگ وجود اور تشخص رکھتا ہے. ثانیاً انسان خدا کا نائب اور جانشین ہے، اس لیے اس پر لازم ہے کہ وہ اپنے خدا کے احکامات کے مطابق زندگی گزارے، وہ عبد کی حیثیت سے اپنے وجود کو باقی رکھے اور اپنے معبود حقیقی سے رہنمائی اور قوت حاصل کرتا رہے. اس کے لیے سب سے بڑا اعزاز یہ ہے کہ وہ مسلم کہلائے. قرآن حکیم نے اپنے فرما بردار بندوں کو مسلم کے لفظ سے پکارا ہے. جب اللہ تعالیٰ نے ابراہیم علیہ السلام سے فرمایا اسلم، میرا فرما بردار ہو جاؤ، تو انہوں نے جواب کیا اسلم تو، میں فرما بردار اور مطیع ہو گیا. اسلام کا مطلب ہی تسلیم و رضا ہے. نہ جانے صوفیہ نے اللہ کی اطاعت میں اپنی شخصیت کو سونپنے کے لیے پناہ فی اللہ کی اصطلاح کیوں استعمال کی. مسلم کا نام اور اصطلاح ہی کافی ہے. پناہ کا لغوی مطلب ہے ختم ہونا اور مٹ جانا. اس میں کوئی مثبت معنویت نہیں پائی جاتی. ثالثاً انسان اپنی سوچ اور عمل میں آزاد ہے، اگرچہ اخلاقی اور معاشرتی اقدار کا پابند ہے. یہ پابندی اس نے اپنی مرضی سے قبول کی ہے کیونکہ اسی میں اس کا فائدہ اور بقا ہے. ہر انسان اپنے قول و فعل کا ذمہ دار ہے اور اس سلسلے میں مسئول ہے. رابعاً خدا اور انسان کے مابین تعلق کی نوعیت کی تعبیر کے لیے موضوع ترین لفظ ابدیت کا لفظ ہے. قرآن حکیم کے بیشتر حصے میں اللہ تعالیٰ کی توحید کا بیان ہے. توحید کی متضاد شرک ہے، نہ کہ وحدت. قرآن مجید میں اللہ تعالیٰ کی وحدانیت کو کئی پیرایوں میں مدلل طریقوں اور امثال سے واضح کیا گیا ہے اور شرک کو ظلم عظیم کہا گیا ہے. ایسا لگتا ہے کہ قرآن حکیم عبد اور معبود کے تعلق کی کہانی ہے. عبد کا لفظ اللہ تعالیٰ کو بہت پسند ہے. اللہ کے انبیاء کو بھی یہی لفظ پسند ہے. قرآن حکیم میں یہ لفظ سینکڑوں مقامات پر استعمال ہوا ہے. حضرت خضر علیہ السلام کا تعارف اس طرح کرایا گیا ہے، فَوَجَدَ عَبْدًا مِّنْ عِبَادِنَا آتَيْنَاهُ رَحْمَةً مِّنْ عِنْدِنَا وَعَلَّمْنَاهُ مِن لَّدُنَّا عِلْمًا، سورہ الکہف آیت 65۔ ترجمہ: بس اس نے موسیٰ علیہ السلام ایک عبد کو پایا ہمارے بندوں میں سے، جسے ہم نے اپنی طرف سے رحمت عطا کی اور علم لدنی کی تعلیم دی۔ حضرت عیسیٰ علیہ السلام نے مہد میں اپنا تعارف اس طرح کرایا: قال انی عبداللہ آتانی الکتاب وجعلنی نبیا، سورہ مریم سورہ نمبر 19 آیت نمبر 30۔ ترجمہ: اس نے کہا میں اللہ کا عبد ہوں، اس نے مجھے کتاب دی اور مجھے نبی بنایا۔ ہم ہر نماز میں یہ گواہی دیتے ہیں کہ اللہ کے علاوہ کوئی معبود نہیں، اور بے شک محمد صلی اللہ علیہ وسلم اس کے عبد اور اس کے رسول ہیں۔ جناب رسالت مآب صلی اللہ علیہ وسلم کی کثرت عبادت کو دیکھ کر جب صحابہ کرام رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ آپ کو عبادت کی کیا ضرورت ہے، تو آپ جواباً فرماتے ہیں: کیا میں اس کا شکر گزار عبد نہ بنوں؟ اللہ تعالیٰ نے جب حضرت محمد صلی اللہ علیہ وسلم کو معراج کی نعمت سے سرفراز فرمایا، تو وہاں بھی آپ صلی اللہ علیہ وسلم کا تذکرہ لفظ عبد سے کیا۔ آپ صلی اللہ علیہ وسلم زمان و مکان کی حدود سے بھی آگے اعلیٰ مقامات طے کر رہے تھے، لیکن آپ صلی اللہ علیہ وسلم کی شان ابدیت برقرار تھی۔ سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصی، سورہ بنی اسرائیل سورہ نمبر 17 آیت نمبر 1۔ پاک ہے وہ ذات جس نے اپنے عبد کو رات کے وقت مسجد حرام سے مسجد اقصی تک سیر کرائی، اور جب کعبہ قوسین او ادنا کا مقام آیا تو اس موقع پر بھی خطاب کے لیے اللہ تعالیٰ نے عبد کی نسبت کو پسند فرمایا: فَأَوْحَا إِلَىٰ عَبْدِهِ مَا أَوْحَا، سورہ نجم سورہ نمبر 53 آیت نمبر 10۔ بس اس نے اپنے عبد کو وحی کی جو بھی کی۔ علامہ اقبال نے توحید باری تعالیٰ اور انسان کی عبدیت پر اس لیے بھی زور دیا کہ اس سے ان تمام نظریات کی تردید ہو جاتی ہے جو انسانوں پر خدائی قائم کرنے کے لیے وضع کیے گئے ہیں۔ مذہبی لحاظ سے نظریہ حلول اور سیاسی لحاظ سے نظریہ ذلیت کے ذریعے انسانوں کو مطیع و فرما بردار بنایا گیا۔ کئی مذہبی شخصیات نے تقدس کا لبادہ اوڑھ کر دعویٰ کیا کہ اللہ تعالیٰ کی ذات ان کے وجود میں حلول کر آئی ہے۔ کئی غالی مذہبی لوگوں نے نیک بزرگوں کی وفات کے بعد مشہور کر دیا کہ ان میں اللہ تعالیٰ کی ذات سرایت کیے ہوئے تھی۔ اس قسم کے مذہبی عقائد توحید کی صریح تکذیب تھی۔ ان مشرکانہ عقائد نے تاریخ انسانی میں کئی فتنوں کو جنم دیا۔ اس کے ساتھ ساتھ کئی سلاطین اور اصحاب اقتدار اپنے آپ کو ذل سبحانی کہلواتے تھے، ان کے حواری ان کی تعریف و توصیف میں اس قدر غلو کرتے جسے سن کر ملو کے وقت اللہ کی سرزمین پر خدا بن کر حکمرانی کرتے اور اپنے مخالفین کو عذاب و عذاب میں مبتلا کرتے۔ تاریخ میں تواتر کے ساتھ یہ روایات منقول ہیں کہ کئی بادشاہوں کو ذل اللہ کہا جاتا تھا۔ واقف بٹالوی ایک شاعر نے شرف باریابی کے لیے احمد شاہ ابدالی کے مداح میں یہ شعر پڑھا: ندیدہ ہیچ کس ذل پیمبر، بحمد اللہ کے ذل اللہ دیدم۔ ترجمہ: کسی نے بھی پیغمبر کا سایہ نہیں دیکھا، اللہ کا شکر ہے کہ میں نے اللہ کا سایہ دیکھ لیا۔ علامہ اقبال ہر قسم کی ملوکیت، مذہبی اوتاریت اور پیر پرستی کے مخالف تھے۔ وہ انسان کی اتھارٹی کے مبلغ تھے، وہ علم کو آزاد دیکھنا چاہتے تھے۔ ایک محفل میں ختم نبوت کے عقیدے پر گفتگو کرتے ہوئے انہوں نے فرمایا: ختم نبوت کے عقیدے کی ثقافتی قدر و قیمت یہ ہے کہ آن حضرت صلی اللہ علیہ وسلم نے ہمیشہ کے لیے اعلان فرما دیا کہ آئندہ کسی انسان کے ذہن پر کسی انسان کی حکومت نہیں ہوگی۔ میرے بعد کوئی شخص دوسروں سے یہ نہیں کہہ سکتا کہ میری بات کو بلا چوں چرا تسلیم کر لو۔ ختم نبوت ایسا عقیدہ ہے جس کی بدولت انسانی علم کے دائرے کو وہ سچ نصیب ہو گئی۔ علامہ اقبال انسان کی عظمت، انسان کی انفرادیت، اس کی آزادی، सही व अमल और बशरी कुव्वत के बेशुमार इम्कान के कायल थे, इसलिए उनको मुजद्दिद अलिफ सानी का नजरिया पसंद आया और उन्होंने मकाम अब्दियत को की मानवियत को आमोकाश के जहन में बिठा दिया। उन्होंने इंसान को तकदीर साज और खुदाबीन कहा। उन्होंने सूफिया के वो अशार जो दिलों में उतर जाते थे लेकिन जिनमें इंसानी इख्तियार की नफी थी, उनकी असर आफरीनी से बचने की नसीहत की। उन्होंने बरमला कहा कि वहदतुल वजूदी हजरात ने इंसान की बेअमलियों बल्कि बद अमालियों का जिम्मेदार भी तकदीर और कजा को करार दिया है। उन्होंने हाफिज शिराजी, जिनको लिसानुल गैब कहा जाता है, की फसाहत व बलागत की तारीफ की, लेकिन उनके दर्ज़ेल किस्म के अशार के असरात से एतराज की तलखीन की। पांच नंबर एक यहाँ मुकम्मल होता है।